بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگیے محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا ثلاثة فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی۔ اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے۔ اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، ہمارا یہ پرسارن آپ شارٹ وے میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ آج رویوار ہے، شہری ور کی 7، محرم کی 20 اور اگست کی 29 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کاریکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد انمول باتیں، اور اس کے بعد آپ سنیں گے راجنیتک چرچا۔ راجنیتک چرچا کے بعد ہم آپ کو سنوائیں گے قرآن ایشور چمتکار، اور آخری کاریکرم ہوگا آج کل۔ تازہ اور وستھت خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے۔ ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ اب آپ سید میسم اور مریم مہردادی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کے ودیش منتری امیر عبداللہیان نے ایران اور سیریا کے سمبندوں کو رننیتک قرار دیا ہے۔ ایرانی ودیش منتری نے عراق سمیت کئی شتری دیشوں کے نیتاؤں سے ملاقات کی ہے۔ عراق کے شیعہ دھرم گرو مقتدی صدر نے کہا ہے کہ بغداد کانفرنس میں عراق وبھن پکشوں کو ایک جگہ اکٹھا کرنے میں سفل رہا ہے۔ اسرائیل نے ایک بار پھر غزہ پٹی پر بمباری کی ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایران کے ودیش منتری نے دمشق کی اپنی یاترا کے دوران سیریائی ودیش منتری سے ملاقات کی اور مہتوپورن شیتریہ اور دوپکشیہ معاملوں پر وچار ومرش کیا۔ ایران کے ودیش منتری حسین امیر عبداللہیان نے رویوار کو اپنے سیریائی سمکش فیصل مقداد سے ملاقات کی۔ شنیوار کو بغداد کانفرنس میں بھاگ لینے کے بعد امیر عبداللہیان اپنی پہلی دوپکشیہ یاترا پر دمشق پہنچے ہیں۔ دمشق پر پہنچ کر پترکاروں سے بات کرتے ہوئے ایرانی ودیش منتری نے دونوں دیشوں کے سمبندھوں کو رنیتی بتایا ہے۔ ان کا کہنا تھا کہ آتنکواد کے خلاف لڑائی میں ایران اور سیریا نے بہترین سفلتا حاصل کی ہے، اور آج دونوں دیش ویاپار اور ارتھ ویوستھا سمیت وبھن کھیتروں میں ویاپک سہیوگ کر رہے ہیں۔
ایران کے ودیش منتری نے بغداد کانفرنس کے اتر عراقی اور شتری دیشوں کے نیتاؤں سے ملاقات کی اور مہتوپورن مدوں پر وچار ومرش کیا۔ ایرانی ودیش منتری حسین امیر عبداللہیان نے بغداد میں عراقی راشٹرپتی برہم سالے اور پردھان منتری مصطفیٰ القاظمی کے ساتھ ملاقات میں دوپکشی آرتھک سہیوگ اور زائرین دیش سے مدوں پر بات چیت کی۔ اس دوران انہوں نے یو اے ای کے پردھان منتری محمد بن راشد کے ساتھ بھی ملاقات کی اور دونوں پڑوسی دیشوں کے بیچ آرتھک سہیوگ کے وستار پر بل دیا۔ اس ملاقات کے بارے میں بن رشید نے ایک ٹویٹ میں لکھا، بغداد کانفرنس کے اتر میں نے ایرانی ودیش منتری سے ملاقات کی اور انہیں اس نئے پد کے لیے مبارکباد پیش کرتے ہوئے دونوں پڑوسی دیشوں کے بیچ سہیوگ میں وستار کی اچھا جتائی۔ ایرانی ودیش منتری نے اپنے کویتی سمکش احمد ناصر المحمد السبا کے ساتھ ملاقات میں دونوں دیشوں کے بیچ ہونے والے سمجھوتے کو لاگو کرنے پر زور دیا۔ عراق کا سمرتھن شیرشک کے تحت شنیوار کو بغداد میں ایک کانفرنس کا آیوجن کیا گیا جس میں فرانس سمیت 9 شتری دیشوں نے بھاگ لیا۔
عراق کے ورشٹھ شیعہ دھرم گرو اور صدر دھڑے کے نیتا مقتدی صدر نے کہا ہے کہ بغداد کانفرنس سے کھیتر میں عراق کے مہتو کا پتہ چلتا ہے۔ رویوار کو ایک ٹویٹ میں صدر نے لکھا، اس کانفرنس کا سب سے سندر پہلو انتراشٹری استر پر عراق کی راجنیتک بھومی کا اور عرب دیشوں دوارا اس کا سواگت کرنا ہے۔ انہوں نے کہا کہ عراق کے لیے اس کانفرنس کی میزبانی ایک اہم چیز ثابت ہوگی اور سرکشا اور آرتھک لحاظ سے اس کا بہت زیادہ مہتو ہے۔ اسپشٹ روپ سے اس سے کھیتر میں عراق کے مہتو کا پتہ چلتا ہے۔ صدر کا کہنا تھا کہ وبھن پکشوں کو اس کانفرنس میں ایک جگہ اکٹھا کرنا اس کانفرنس کی سفلتا کی سب سے بڑی نشانی ہے۔ اس سے عراق مدھیہ پور میں شانتی اور استھرتا کی استھاپنا میں اہم بھومیکا نبھا سکتا ہے۔ عراق کے ورشٹھ دھرم گرو نے کہا، بغداد کانفرنس ایک راجنیتک بیٹھک سے زیادہ بھائی چارے والی بیٹھک تھی، اسی لیے دشمن اس کے اثر کو کم نہیں کر سکے گا۔ غورطلب ہے کہ شنیوار کو آیوجت ہوئی بغداد کانفرنس میں مصر، ایران، سعودی عرب، جارڈن، قطر، یو اے ای، کویت، ترکی اور فرانس شامل ہوئے۔ اس کانفرنس میں بھاگ لینے والے دیشوں نے آتنکواد کے خلاف عراقیوں کی لڑائی کی سراہنا کی اور ہر پرکار کے آتنکواد کے ورودھ پر زور دیا۔
فلسطین کے استھانیہ ستھروں نے غزہ پٹی کے پوروی اور کیندری علاقوں پر اسرائیل کے یدھک ویمانوں کی بمباری کی خبر دی ہے۔ فارس نیوز ایجنسی کی رپورٹ کے انوسار فلسطینی ستھروں نے رویوار کی صبح غزہ پٹی کے کھیتر میں کچھ لکشوں پر اسرائیل کے یدھ ویمانوں کی بمباری کی سوچنا دی ہے۔ فلسطین کی شعب نیوز ایجنسی نے اپنے رپورٹر کے حوالے سے بتایا ہے کہ اسرائیل کے ڈرون ویمانوں نے غزہ پٹی میں صلاح الدین سائٹ کو نشانہ بنایا۔ اسرائیلی میڈیا نے بھی اپنی رپورٹ میں لکھا ہے کہ یہ حملہ غزہ پٹی سے لگے سیماورتی کھیتروں میں پردرشنوں کی وجہ سے یہ حملہ کیا گیا۔ اسرائیل کے ریڈیو نے بھی اپنی رپورٹ میں کہا کہ غزہ پٹی سے جلنے والے غباروں کے بھیجے جانے کی وجہ سے کئی لکشوں پر حملے کیے گئے۔ شہاب نیوز نے لکھا کہ اسرائیل کے یدھک ویمانوں نے اتری غزہ میں استھت بیت حانون میں فلسطینی پرتیرودھ کے کئی لکشوں کو نشانہ بنایا۔ یہ ایسی استھتی میں ہے کہ اسرائیل کے یدھک ویمانوں نے اس سے پہلے منگلوار کو بھی غزہ کے وبھن کھیتروں پر بھیشن بمباری کی تھی۔
افغانستان کی راجدھانی کابل کے خواجہ بغرائے علاقے میں کابل ایئرپورٹ کے نزدیک استھت ایک رہائشی عمارت پر راکٹ سے حملہ ہوا ہے۔ رویوار کو ایئرپورٹ کے نکٹ استھت اس عمارت پر ہوئے راکٹ حملے میں کم سے کم 2 لوگوں کی موت ہو گئی ہے۔ کابل میں سرکشا سوتروں کا کہنا ہے کہ اس راکٹ کے کارن ہوئے وسفوٹ کی تیورتا اتنی ادھک تھی کہ آسمان میں دھوئیں کے بادل چھا گئے اور دھماکے کی آواز شہر کے ادھکانش حصوں میں یہاں تک کہ پشچمی بھاگ میں بھی سنائی دی جو ہوائی اڈے سے کافی دوری پر استھت ہے۔ اس حملے کے بعد گھٹنا استھل کے نزدیک فائرنگ کی آوازیں سنی گئیں اور ایئرپورٹ کی اور ایمبولینسوں کے جانے کا سلسلہ جاری تھا۔ غورطلب ہے کہ اس سے پہلے گروار کو کابل ایئرپورٹ پر آتم گھاتی حملہ ہوا تھا جس میں 13 امریکی سینکوں سمیت 170 لوگوں کی موت ہو گئی تھی۔
کابل ہوائی اڈے کے باہر آتم گھاتی حملے میں 100 سے ادھک لوگوں کی موت کے بعد بھارت نے کہا کہ اس کا پورا دھیان افغانستان سے شیش بھارتیوں کو واپس لانے پر ہے۔ بھارت نے کہا کہ طالبان کو مانیتا دینے یا نہ دینے کا سوال ابھی پراسنگک نہیں ہے کیونکہ پڑوسی دیش میں سرکار گٹھن کو لے کر ابھی سپشٹتا کی کمی ہے۔ ودیش منترالے کے پروکتا ارندم باغچی نے ساپتاہک پریس وارتا میں یہ بات کہی۔ انہوں نے کہا کہ خراب ہوتی سرکشا استھتی کے کارن بدھوار 25 اگست کو کابل ہوائی اڈے سے بھارت کے لیے اڑان بھرنے والے ویمان پر سوار ہونے کے لیے لگ بھگ 20 بھارتی اور کئی افغان شہری نہیں پہنچ سکے۔ बख्शी ने कहा कि अफगानिस्तान से अपने घर लौटने को इच्छुक अधिकांश भारतीय नागरिकों को वहां से बाहर निकाल लिया गया है और वो पड़ोसी देश की स्थिति पर सावधानीपूर्वक नजर रखे हुए हैं। भारत के विदेश मंत्रालय के प्रवक्ता अरिंदम बागची ने कहा कि जमीनी स्थितियां अनिश्चित है, हमारी मुख्य चिंता अपने लोगों की सुरक्षा से जुड़ी है। अभी काबुल में किसी इकाई के सरकार बनाने को लेकर कोई स्पष्टता नहीं है या स्पष्टता की कमी है, हम स्थिति पर नजर रखे हुए हैं।
आर्मेनिया और अजरबैजान नारगोनो काराबाख क्षेत्र पर दावे को लेकर एक बार युद्ध की तैयारी में जुट गए हैं। हाल ही में मॉस्को में आयोजित हुए आर्मी एक्सपो 2021 के हवाले से अजरबैजान की मीडिया में कुछ ऐसी रिपोर्टें प्रकाशित हुई हैं जिसमें दावा किया गया है कि दोनों देश संभावित युद्ध के मद्देनजर अपनी सेनाओं को नए हथियारों से लैस करने में जुट गए हैं। अजरबैजान ने मॉस्को आर्मी एक्सपो 2021 में अपने उप रक्षा मंत्री जनरल उस्मान ओव को भेजा था, हालांकि बाकू हथियारों और रक्षा उपकरणों के लिए काफी हद तक तुर्की और इसराइल पर निर्भर है। आर्मेनिया की ओर से मॉस्को आर्मी एक्सपो में रक्षा मंत्री अर्शाक कारापितियान ने भाग लिया और इस प्रदर्शनी के इतर रूस के साथ कई रक्षा समझौतों पर दस्तखत किए। रूस द्वारा आर्मेनिया को नए सिरे से हथियारों से लैस करने पर अजरबैजान ने कड़ी आपत्ति जताई है और इस देश के राष्ट्रपति इलहम अलीओव ने कहा है कि रूस द्वारा आर्मेनिया को हथियारों की आपूर्ति का कोई तर्क नहीं है। दूसरी ओर रूस के विदेश मंत्रालय की प्रवक्ता मारिया जखारोवा ने अलीओव की चिंता को खारिज करते हुए कहा है कि रूस क्षेत्र की सैन्य शक्ति में संतुलन की स्थापना करना चाहता है। दोनों देशों के बीच पिछले साल सितंबर में भीषण लड़ाई छिड़ गई थी जिसमें अजरबैजान की सेना ने काराबाख के बड़े हिस्से को आर्मेनिया के कब्जे से आजाद करा लिया था। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ انمول باتیں۔ दोस्तों, कार्यक्रम अनमोल बातें में आपका स्वागत है। आज के कार्यक्रम में हम आपको ये बताएंगे कि दूसरों के ऐबों व कमियों की टोह में रहना कैसा है। रविश जैदी का सलाम स्वीकार कीजिए। दोस्तों, इंसान एक सामाजिक प्राणी है। समाज में रहने के लिए इंसान को जहां बहुत सी चीजों की जरूरत पड़ती है, वहीं बहुत सी चीजों से उसे परहेज भी करना पड़ता है। उदाहरण के तौर पर इंसान को खाने पीने, रहने सोने, पढ़ने लिखने और रोजगार जैसी सैकड़ों चीजों की जरूरत होती है। वहीं समाज में एक सफल जीवन व्यतीत करने के लिए इंसान को बहुत सी चीजों को ध्यान में रखना चाहिए और उससे परहेज भी करना चाहिए। जिस परिवार, समाज और देश के लोग जितना अधिक एकजुट होंगे, वे इतना ही मजबूती के साथ आगे बढ़ेंगे। पानी जब एक बूंद के रूप में अलग होता है तो किसी प्यासे इंसान की प्यास नहीं बुझा सकता है, किंतु जब यही पानी पानी की दूसरी बूंदों से मिल जाता है तो इंसान की प्यास बुझा सकता है। इसी तरह पानी जब बहुत से अधिक मात्रा में होता है तो वह बहुत से इंसानों और गैर इंसानों की प्यास बुझाने के साथ साथ बहुत सी चीज़ों को बहा भी ले जाता है। सारांश यह है कि एकता व एकजुटता में जो शक्ति निहित है वह अकेलेपन में नहीं है। दोस्तों, हमने कार्यक्रम के आरंभ में ही कहा था कि इंसान एक सामाजिक प्राणी है और समाज की बहुत सी समस्याओं का समाधान एकता में निहित है, परंतु बहुत से लोग ये जानते हुए एकजुट नहीं होते हैं कि उनकी समस्या का समाधान एकता में निहित है। اس کی ایک وجہ یہ ہے کہ عام طور پر لوگوں کی نظر ایک دوسرے کی کمیوں اور برائیوں پر ہوتی ہے، جبکہ شاید ہی کسی پریوار، سماج یا دیش میں کوئی ایسا ویکتی مل جائے جس کے اندر کوئی دوش و کمی نہ ہو۔ کہنے کا تاتپر یہ ہے کہ کوئی بھی انسان نہیں ملے گا جس کے اندر کوئی کمی یا برائی نہ ہو، جبکہ انسانوں کو رہنا بھی اسی سماج میں ہے۔ اگر لوگ ایک دوسرے کی کمیوں و دوشوں کی ٹوہ میں رہنے کے بجائے ان کی اچھائیوں پر دھیان دیں اور ایک دوسرے سے ان کی اچھائیوں کو بیان کریں تو لوگوں اور سماج میں موجود دوریاں کم ہوں گی اور لوگ ایک دوسرے کے نکٹ آئیں گے۔ یہی نہیں، لوگوں میں ایک دوسرے کے پرتی سہانبھوتی پیدا ہوگی اور وہ ایک دوسرے کے دکھ درد کو اپنا دکھ درد سمجھنے لگیں گے۔ پرنتو کھیت کے ساتھ کہنا پڑتا ہے کہ ادھکانش لوگوں کو ایک دوسرے کی کمیاں ہی نظر آتی ہیں اور وہ ایک دوسرے کی کمیوں کی ٹوہ میں رہتے ہیں۔ جو ویکتی دوسروں کی کمیوں و دوشوں کی ٹوہ میں رہتا ہے وہ اس مکھی کی بھانتی ہے جو پورے شریر کو چھوڑ کر اسی استھان پر بیٹھتی ہے جہاں گھاؤ ہوتا ہے۔ پویتر قرآن نے ایسے ویکتیوں کی نندا کی ہے جو دوسروں کی کمیوں کی ٹوہ میں رہتے ہیں۔ مہان ایشور پویتر قرآن کے سورہ نور کی 19ویں آیت میں کہتا ہے کہ جو لوگ ایمان لانے والے لوگوں کے بارے میں یہ چاہتے ہیں کہ ان کی کوئی برائی سارجنک نہ ہو تو ایسے لوگ کے لیے لوک پرلوک میں کڑا دنڈ ہے، اور ایشور جانتا ہے کہ تم نہیں جانتے ہو۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ جو انسان اپنے مومن بھائی کی کمیوں کی ٹوہ میں رہتا ہے تاکہ ایک دن اس کی نندا کرے تو اس پر قرآن کی یہ آیت چریتارتھ آتی ہے۔ جو لوگ یہ چاہتے ہیں کہ سماج کے لوگ ایک دوسرے کے قریب آئیں، ان میں ایکتا و ایکجٹتا پیدا ہو، تو انہیں دوسروں کی کمیوں و برائیوں پر دھیان دینے کے بجائے ان کی اچھائیوں پر دھیان دینا چاہیے۔ یہاں ایک بندو کو بیان کرنا ضروری ہے، اور وہ یہ ہے کہ بہت سے لوگ اس چیز کو عیب و کمی کہتے ہیں جو سوئم ان کے اندر موجود ہوتی ہے۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ سب سے بڑا عیب یہ ہے کہ تم اس چیز کو عیب و کمی کہو جو خود تمہارے اندر موجود ہو۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں کہ دوسروں کا عیب تلاش کرنے والے، دوسروں کو تانا دینے والے اور دوسروں سے جھگڑا و بحث کرنے والے نہ بنو۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم ایک ان حدیث میں فرماتے ہیں کہ دوسروں کی کمیوں و عیبوں پر پردہ ڈالنے والے بنو، پرلے کے دن ایشور تمہاری کمیوں و دوشوں پر پردہ ڈال دے گا۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ اس انسان سے دوستی نہ کرو جو تمہاری اچھائیوں کو چھپا دے اور برائیوں کو دوسرے کے سامنے اسپشٹ کر دے۔ دوستوں، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اگلے کاریکرم تک کے لیے ہمیں انومتی دیں۔ خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
راجنیتک چرچا۔
تو آپ کا سواگت ہے کارکرم راجنیتک چرچا میں، میں ہوں احمد عباس۔ راجنیتک چرچا میں ہم آپ کو افغانستان، وشیش روپ سے کابل اور ایئرپورٹ کے پریسر کے حالات سے پریچت کروائیں گے۔
انجا ہر کسی کے اسناد قانونی داشتہ باشه، طبیعت خارجی داشتہ باشه، خارجی ها باشه، ما با عزت اونا رو داخل میکنم۔
راجنیتک چرچا میں ہم بات کریں گے غزہ پٹی کے علاقے میں جاری فلسطینیوں کے پردرشنوں کی۔
انفجارات سمعت على طول الشريط الحدود۔
بھارت نیتر کشمیر میں پی ڈی پی نے केंद्र सरकार और प्रशासन पर कुछ आरोप लगाए हैं।
पीपल्स डेमोक्रेटिक पार्टी के जो ऐसे इवेंट्स हैं उनको रोकने की कोशिश की जाती है,
ये विषय भी कार्यक्रम राजनीतिक चर्चा में शामिल रहेगा। तो शुरू करते हैं अफगानिस्तान के हालात से। अफगानिस्तान से विदेशी सैनिकों के बाहर निकलने की डेड लाइन बिल्कुल नजदीक आ चुकी है। इस अवसर पर अफगानिस्तान के भीतर विशेष रूप से राजधानी काबुल और अंतर्राष्ट्रीय एयरपोर्ट के परिसर में एक अजीब तरह का माहौल है और तनाव चारों तरफ फैला हुआ है। काबुल से IRIB के लिए बेहनाम यजदानी की रिपोर्ट पेश कर रहे हैं अख्तर अब्बास।
तालिबान की ओर से अमेरिका को अपने सैनिकों को निकालने के लिए दी गई समयावधि की समाप्ति में केवल 2 दिन बचे हैं और समयावधि में कुछ दिन पहले काबुल आने वाले 6,000 सैनिकों सहित अमेरिका को अपने सारे सैनिकों को अफगानिस्तान से निकालना होगा। अमेरिका और नेटो के सदस्य अफगानिस्तान से अपने नागरिकों और उन लोगों को निकालने का मिशन चला रहे हैं जो 20 साल तक उनके साथ काम करते रहे और अब तालिबान के आने के बाद चिंतित हैं। अब तक इटली, फ्रांस, स्पेन, ऑस्ट्रेलिया और ब्रिटेन ने ऐलान कर दिया है कि सैनिकों और नागरिकों को निकालने का मिशन पूरा हो गया है। कुछ देशों ने इन ऑपरेशन को नाकाम ऑपरेशन के रूप में याद किया और ब्रिटेन के गृह मंत्री ने उन लोगों को संबोधित करते हुए जो अफगानिस्तान से निकलना चाहते हैं कहा कि अब ब्रिटिश सैनिकों का इंतजार न करें। नेटो की शहरी विंग भी काबुल से निकल गई और उसने ट्वीट किया कि काबुल से दुखी दिल के साथ निकलना। इन सब के बावजूद तालिबान अमेरिका पर काबुल एयरपोर्ट के आसपास संकट पैदा करने का आरोप लगा रहा है और ये तस्वीर कल एयरपोर्ट के मुख्य द्वार के सामने की है।
इंजार किसी का اسناد قانونی داشته باشه طبیعت خارجی داشته باشه خارجی ها با شما به عزت اونها رو داخل میکنم۔
ایک افغان سینیک کا کہنا ہے کہ یہاں پر جس کے پاس قانونی دستاویز ویزا یا ریزیڈنس پرمٹ ہوتا ہے ہم اسے ایئرپورٹ کے اندر جانے دیتے ہیں اور دیش چھوڑ کر چلا جاتا ہے۔ امریکیوں نے یہاں لوگوں کو جھوٹ بول کر جمع کیا، بچے، مہیلائیں اور بوڑھے زیادہ جمع ہوئے اور پریشان ہوئے۔ انشاءاللہ امریکہ یہاں سے نکل جائے گا تو کوئی پریشانی نہیں ہوگی۔ पिछले 2 सप्ताह के दौरान अमेरिका और पश्चिमी देशों द्वारा रेजिडेंस परमिट दिए जाने के झूठ के दावे के बाद हजारों लोग काबुल एयरपोर्ट पर जमा हो गए। गुरुवार को दाइश के एक आत्मघाती हमलावर ने एयरपोर्ट के एक दरवाजे पर एकत्रित लोगों के बीच खुद को उड़ा दिया जिसमें 170 लोग मारे गए। मारे गए लोगों में 13 अमरीकी सैनिक और 2 ब्रिटिश नागरिक भी शामिल थे। अमरीकी रक्षा मंत्रालय ने एक बयान जारी करके कहा काबुल एयरपोर्ट के साजिशकर्ता को ड्रोन हमले में मार गिराया गया है। हमले के बाद से काबुल एयरपोर्ट के सारे दरवाजों को तालिबान ने बंद कर दिया है। काबुल के हामिद करजई एयरपोर्ट का मुख्य द्वार है और तालिबान ने पिछले दिन इस हवाई अड्डे के कुछ महत्वपूर्ण भागों का नियंत्रण अपने हाथ में ले लिया है, लेकिन अभी भी इस एयरपोर्ट से आम यात्रियों को ले जाने वाली उड़ानें बंद हैं। बहनाम यजदानी, IRIB न्यूज, काबुल।
गजा में फिलिस्तीनियों का प्रदर्शन जारी है। फिलिस्तीनियों का कहना है कि इसराइल ने अगर गजा पट्टी की नाकाबंदी समाप्त न कर दी तो प्रदर्शन इसी तरह जारी रहेगा और फिलिस्तीनियों की ओर से बलिदान की कार्यवाही शुरू हो जाएगी। गजा से IRIB के लिए इब्राहिम अहमद की रिपोर्ट पेश कर रहे हैं रविश जैदी।
مع استمرار الخطط الصهيونيه لتشديد الخناق على قطاع غزه
اسرائيل غزه کی گھیرا بندی کی اپنی یوجنا کو لگاتار اور سخت کرتا جا رہا ہے جس کا ورودھ کرتے ہوئے فلسطینیوں نے راتوں کو پوروی غزہ کی سیما پر پردرشن شروع کر دیے ہیں جس کے نتیجے میں اسرائیلی سینکوں اور پردرشنکاریوں کے بیچ جھڑپیں ہوئیں جس میں آتنکی زیونی سینکوں کی گولیوں سے 5 فلسطینی گھائل ہو گئے۔ اس حملے میں پترکار اور میڈیا ٹیم بھی آنسو گیس کا نشانہ بنی۔ آنسو گیس کے گولے ڈرون سے داغے گئے تھے۔ فلسطینی پردرشنکاری کا کہنا ہے کہ فلسطینی جنتا اور سبھی کرانتیکاری یووا کا سندیش اویدھ زیونی شاسن کے اتیاچار پورن نیتیوں کے خلاف آواز اٹھانا ہے۔ ساتھ ہی ان پردرشنوں کے ذریعے ہم دنیا کے دیشوں کو سمبودھت کرتے ہوئے کہنا چاہتے ہیں کہ وہ فلسطینی راج کی گھیرا بندی سماپت کرانے کے لیے سامنے آئیں۔
انفجارات سمعت على طول الشريط الحدود.
विरोध प्रदर्शन के दौरान सीमा पर धमाकों की आवाजें सुनाई दी, लेकिन फिलिस्तीनी किसी भी स्थिति में मैदान छोड़कर जाने को तैयार नहीं है। उन्होंने ऐलान किया है कि ऐसी स्थिति में कि अगर गजा की घेराबंदी का सिलसिला जारी रहा तो आने वाले दिनों में ज़ायोनियों के साथ झड़पों में और वृद्धि होगी। एक अन्य प्रदर्शनकारी का कहना है कि इसराइल को चाहिए कि फिलिस्तीनी राज की घेराबंदी समाप्त करने के बारे में सोचे, नहीं तो हम अपना बलिदान देने के लिए तैयार हैं। जब तक फिलिस्तीनी राज की पूरी तरह घेराबंदी समाप्त नहीं होती है, हम मैदान छोड़कर नहीं जाएंगे। ये वही संदेश है जो अवैध अनुशासन पर फिलिस्तीनी जनता के आक्रोश और गुस्से की शक्ल में आग बनकर बरस रही है। साथ ही फिलिस्तीनी ये बल देकर कह रहे हैं कि वह कभी भी अपनी मांगों से पीछे हटने वाले नहीं हैं। गजा फिलिस्तीन से IRIB के लिए इब्राहिम अहमद की रिपोर्ट।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
भारत नियंत्रित कश्मीर में शिया धर्मगुरुओं ने एक गठबंधन बनाया है और उनका कहना है कि वो क्षेत्र में मुस्लिम एकता के लिए भरपूर प्रयास करेंगे। दूसरी ओर PDP की ओर से आरोप लगाया गया है कि प्रशासन की ओर से उनके साथ भेदभाव बरता जा रहा है और PDP के कार्यक्रमों को लगातार नाकाम बनाने की कोशिश की जा रही है। ब्यौरे के साथ हमारे संवाददाता सिप्ते मोहम्मद हसन।
श्रीनगर के निकटवर्ती क्षेत्र गुंड हसीबट में आज कश्मीर के तमाम शिया धार्मिक नेताओं की ओर से बनाए गए गठबंधन मुतहदा मजलिस इमामिया की ओर से हुसैन डे मनाया गया, जिसमें लोगों की एक बड़ी संख्या ने भाग लिया। इस अवसर पर धार्मिक नेताओं ने अपने भाषण में मुसलमानों पर बल दिया कि वो एकता को हाथ से थामें। उन्होंने कहा कि जम्मू कश्मीर में बहुत समय से ये प्रयास हो रहे हैं कि मुसलमानों के बीच मतभेद पैदा किए जाएं, परंतु हमारी तमाम मुस्लिम जनता से ये आह्वान है कि वो एकता का दामन थाम लें। उन्होंने इस अवसर पर ये वक्तव्य भी जारी किया कि आने वाले दिनों में वो जितने भी घाटी के अन्य मसालिक से वाबस्ता धार्मिक नेता या दल हैं उनके साथ भी वो बैठक करेंगे और उसके बाद एक मुतफिका रणनीति कश्मीर के हवाले से अपनाई जाएगी। इधर जम्मू कश्मीर में हिंसक घटनाओं का क्रम भी जारी है, जिसमें एक अलगाववादी छापा मार के हताहत होने की भी सूचना है। दक्षिणी कश्मीर में भारतीय सुरक्षा बलों के साथ एक मुठभेड़ में एक अलगाववादी छापा मार के हताहत होने की सूचना है। इधर जम्मू कश्मीर PDP ने नई दिल्ली पर आरोप लगाया है कि वो उसे राजनीतिक सरगर्मियां करने की इजाजत नहीं दे रहे हैं। उल्लेखनीय है कि दक्षिणी कश्मीर में PDP ने युवाओं का एक इजलास रखा था, परंतु COVID-19 की स्थिति को देखते हुए प्रशासन ने इसकी इजाजत नहीं दी थी, जिस पर PDP ने काफी नाराजगी का इजहार करते हुए प्रशासन पर बल दिया है कि वो ऐसी हरकतें ना करें। PDP अध्यक्ष महबूबा मुफ्ती ने अपने एक ट्वीट में कहा है कि नई दिल्ली PDP को कमजोर करने के हर संभव प्रयास में जुटी हुई है। दक्षिणी कश्मीर में इस अवसर पर PDP से वाबस्ता युवकों ने प्रदर्शन भी किया और पत्रकारों के साथ वार्ता भी की। इस अवसर पर उन्होंने कहा,
पीपल्स डेमोक्रेटिक पार्टी के जो ऐसे इवेंट्स हैं उनको रोकने की कोशिश की जाती है। महबूबा मुफ्ती साहिबा जो हमारी प्रेसिडेंट हैं उन्हें बारहा ऐसी रीच आउट से रोका गया, तो उसी सिलसिले की एक कड़ी हमें यह भी आज लगती है कि हम यहाँ बैठ के पूरा मन तरीके से आपस में बात करना चाहते थे। कोविड को बहाना बना के PDP को निशाना बनाया जा रहा है। अदरवाइज हमने उस लेटर में रिस्पांस में भी कहा है कि जिस दिन शोपियन में हमारा प्रोग्राम था उसी दिन श्रीनगर में ऑनरेबल LG साहब ने एक बहुत बड़ी मीटिंग की इंडोर्स की और बेसिकली वहाँ पे उनको कोई नोटिस नहीं दिया गया, वो ठीक था। अब हमें ये नहीं पता कि कोविड LG साहब से कोविड का वायरस LG साहब से डरता है اور صرف وہ پی ڈی پی کے لیے ہی وہ کام کر سکتا ہے. تو ایسے حالات میں بالکل آیا ہے کہ کووڈ صرف بہانہ ہے پی ڈی پی کو دبانا ہے.
اس بیچ جموں کشمیر پرشاسن نے ایک بار پھر جموں کشمیر کے تمام لوگوں سے آہوان کیا ہے کہ وہ کووڈ 19 کے ابھرتے کیسوں کو دیکھتے ہوئے سیم سے کام لیں اور ان گائیڈ لائنز پر عمل کریں جو ہیلتھ ڈپارٹمنٹ نے ان کے لیے دی ہے. انہوں نے کہا کہ پچھلے کئی دیوس سے سری نگر اور انیہ ضلعوں سے جو استھتی سامنے آئی ہے اس سے اندازہ لگایا جا سکتا ہے کہ کووڈ 19 کی ایک اگلی لہر بھی آرمبھ ہو سکتی ہے جس سے ساودھان رہنے کی ضرورت ہے. سپتی محمد حسن، ریڈیو تہران، سری نگر.
اور اسی کے ساتھ راجنیتک چرچا کا کارکرم سماپت ہوتا ہے. یہ ریڈیو تہران کی ہندی سیوا ہے. شروتاؤ، اب آپ کی سیوا میں پرستت ہے کارکرم قرآن ایشوریہ چمتکار، جس کے بعد آپ سنیں گے سبھا کا انتم کارکرم آج کل.
قرآن ایشوریہ چمتکار.
پری شروتاؤ، کارکرم قرآن ایشوریہ چمتکار کی ایک انیہ کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں. آشا ہے پسند کریں گے. آئیے پہلے سورہ کہف کی آیت نمبر 45 کی تلاوت سنیں.
وَاضْرِبْ لَهُمْ مَثَلَ الْحَيَاةِ الدُّنْيَا كَمَاءٍ أَنْزَلْنَاهُ مِنَ السَّمَاءِ فَاخْتَلَطَ بِهِ نَبَاتُ الْأَرْضِ فَأَصْبَحَ هَشِيمًا تَذْرُوهُ الرِّيَاحُ وَكَانَ اللَّهُ عَلَى كُلِّ شَيْءٍ مُقْتَدِرًا.
اور ہے پیغمبر، انہیں سانسارک جیون کا اداہرن اس پانی سے دے دیجئے جسے ہم نے آکاش سے نیچے بھیجا تو دھرتی کی ونسپتیاں اس سے مل جل گئیں، پھر اچانک ہی وہ سوکھ گئیں، اس پرکار سے کہ ہوائیں اسے اڑا دیتی ہیں. اور ایشور ہر وستو پر سمپورن پربھتو رکھنے والا ہے.
پچھلے کارکرموں میں قرآن مجید نے اپنی سانکیتک ورنن شیلی میں اس سنسار میں کافر و ایمان والے لوگوں کی استھتی کا الیکھ کیا تھا. یہ آیتیں سنسار تتھا اس کے معاملوں کے پریورتت ہوتے رہنے کی اور سنکیت کرتے ہوئے کہتی ہیں کہ سنسار بنا جڑ والے پودے کی بھانتی ہے جو تھوڑی سی ورشا سے بھی پھل پھول دینے لگتا ہے، کنتو تھوڑی سی گرم ہوا چلے تو سوکھ بھی جاتا ہے. وسنت ریتو میں ہر استھان پر ہریالی دکھائی دیتی ہے، کنتو پتجھڑ و شیت ریتو میں پیڑ پودے سوکھ جاتے ہیں اور ان کے پتے جھڑ جاتے ہیں.
یہ بات آوشک نہیں ہے کہ منوشیہ کی کچھ آیو بیت جائے تبھی وہ اس سنسار کے نشور ہونے کا انوبھو کر سکے. وہ پرتیورش یہ درشیہ دیکھ سکتا ہے کہ کس پرکار پودوں کی آیو کم و استھائی ہوتی ہے. اور پھر یہ اس سمے ہوتا ہے کہ جب یہ ساری باتیں سوابھاوک روپ سے آگے بڑھیں، جبکہ کئی بار ایسا بھی ہوتا ہے کہ پودے کے بڑھنے سے پورو ہی وہ کسی سنکٹ میں گرست ہو کر تباہ ہو جاتا ہے اور اسے اتنی آیو بھی پراپت نہیں ہوتی.
اس آیت سے ہم نے سیکھا کہ قرآن مجید پرشکشن کی کتاب ہے اور سانکیتک روپ سے سرشٹی کی واستوکتاؤں کا الیکھ کرتی ہے تاکہ لوگ اس سے پاٹھ سیکھیں.
اس نشور سنسار کی چکا چوند پر موہت نہیں ہونا چاہیے، بلکہ اپنے کاریوں میں پرلے اور سدیو رہنے والے پرلوک کے بارے میں سوچنا چاہیے.
آئیے اب سورہ کہف کی آیت نمبر 46 کی تلاوت سنیں.
المال والبنون زینت الحیات الدنیا والباقيات الصالحات خير عند ربك ثوابا وخير املا.
مال و سنتان سانسارک جیون کی شوبھا ہیں اور شیش رہ جانے والے بھلے کرم آپ کے پالنہار کے نکٹ پھل اور آشا دونوں کی درشٹی سے اتم ہیں.
سنسار کو پودوں کی الپایو سے سنگیا دینے کے پشچات قرآن مجید اس آیت میں کہتا ہے کہ سنسار میں جو وستو تمہارے لیے شوبھا کا کارن سمجھی جاتی ہے وہ دھن و سنتان ہے, اور یہ بھی کیول اسی سنسار تک سیمت ہے, اور پرلے میں دھن و سنتان میں سے کوئی بھی کام نہیں آئے گا. وہاں جو بات کام آئے گی وہ ایسے بھلے کرم ہیں جو باقی رہیں گے اور پرلے تک پہنچیں گے.
سمبھو ہے کہ کچھ بھلے کرم جو دکھاوے یا دوسروں پر اپکار جتانے کے لیے کیے گئے ہوں اسی سنسار میں سماپت ہو جائیں اور پرلے تک نہ پہنچیں. اسی کارن قرآن مجید کی ایک انی آیت میں کہا گیا ہے کہ جو کوئی اپنے بھلے کرموں کو پرلے تک لے کر آئے گا اسے کئی گنا ادھک پرتیفل دیا جائے گا. یہ آیت بھی کہتی ہے کہ ایشور کا پرتیفل سروشریشٹھ اور تمہارے کرموں سے اتم ہے, اور یدی تمہاری کوئی آشا ہے تو دوسروں سے نہ لگاؤ بلکہ کیول ایشور کی دیا و کرپا سے آشا رکھو.
اس آیت سے ہم نے سیکھا کہ سنسار میں دھن کا ہونا یا نہ ہونا گھمنڈ یا نراشا کا کارن نہیں بننا چاہیے, کیونکہ سب سے مہتوپورن پرلے ہے اور وہاں حساب کتاب کا ماپ دنڈ کرم ہے نہ کہ نام و پد.
سبھی سانسارک معاملے نشور و استھائی ہیں, کیول بھلا کرم باقی رہنے والا ہے اور ایشور نے بھلے کرم کے پرتیفل کو سنشچت بنایا ہے.
آئیے اب سورہ کہف کی آیت نمبر 47, 48 اور 49 کی تلاوت سنیں.
وَيَوْمَ نُسَيِّرُ الْجِبَالَ وَتَرَى الْأَرْضَ بَارِزَةً وَحَشَرْنَاهُمْ فَلَمْ نُغَادِرْ مِنْهُمْ أَحَدًا وَعُرِضُوا عَلَى رَبِّكَ صَفًّا لَقَدْ جِئْتُمُونَا كَمَا خَلَقْنَاكُمْ أَوَّلَ مَرَّةٍ بَلْ زَعَمْتُمْ أَلَّن نَجْعَلَ لَكُمْ مَوْعِدًا وَوُضِعَ الْكِتَابُ فَتَرَى الْمُجْرِمِينَ مُشْفِقِينَ مِمَّا فِيهِ وَيَقُولُونَ يَا وَيْلَتَنَا مَا لِهَذَا الْكِتَابِ لَا يُغَادِرُ صَغِيرَةً وَلَا كَبِيرَةً إِلَّا أَحْصَاهَا وَوَجَدُوا مَا عَمِلُوا حَاضِرًا وَلَا يَظْلِمُ رَبُّكَ أَحَدًا.
اور جس دن ہم پروتوں کو چلائیں گے اور آپ دھرتی کو پورنتا کھلا ہوا دیکھیں گے, اور ہم سب کو ایکترت کریں گے تتھا کسی ایک کو بھی نہیں چھوڑیں گے, اور سب کے سب ایک پنکتی میں آپ کے پالنہار کے سمکش پرستت کیے جائیں گے, تو ان سے کہا جائے گا کہ آج تم اسی پرکار ہمارے پاس لائے گئے ہو جس پرکار ہم نے تمہیں پہلی بار پیدا کیا تھا, کنتو تم نے سمجھ لیا تھا کہ ہم تمہارے لیے کوئی نردھارت سمے نہیں ٹھہرائیں گے. اور ان کے کرموں کی کتاب سامنے رکھی جائے گی تو آپ دیکھیں گے کہ اپرادھی جو کچھ کرم پتر میں ہے اس سے بھیبھیت ہوں گے اور کہیں گے کہ ہائے ہمارا دربھاگی, یہ کیسی کتاب ہے جس نے کچھ بھی چھوٹا اور بڑا کرم گنے بنا نہیں چھوڑا ہے, اور جو کچھ انہوں نے کیا تھا اسے بھی اپنے سمکش موجود پائیں گے, اور تمہارا پالنہار کسی ایک پر بھی اتیاچار نہیں کرے گا.
سنسار تتھا اس کے معاملوں کے نشور ہونے کا ورنن کرنے کے پشچات قرآن مجید ان آیتوں میں پرلے کی استھتی کی اور سنکیت کرتے ہوئے کہتا ہے, اس سنسار کا پورن روپ سے انت ہو جائے گا, پہاڑ ٹوٹ کر بکھر جائیں گے, دھرتی سمتل ہو جائے گی, سوریا و ستاروں کا پرکاش سماپت ہو جائے گا, اور پھر ایک نئی ویوستھا کے ساتھ نیا وشو استھاپت ہوگا. پورے مانو اتہاس کے سبھی لوگ ایک سمے میں ایک استھان پر جیوت کر کے ایشور کے نیالے میں پرستت کیے جائیں گے. ہر ایک کا معاملہ اس کرم پتر کے آدھار پر اسپشٹ کیا جائے گا جس میں پرتیک ویکتی کے کرموں کا لیکھا جوکھا موجود ہوگا. کیول پاپی ہی بھیبھیت ہوں گے, کیونکہ وہ جانتے ہوں گے کہ سنسار میں انہوں نے کون کون سے پاپ کیے ہیں, اور وہ دیکھ رہے ہوں گے کہ ہر بات کرم پتر میں موجود ہے, اور انکار کرنے اتھوا وہاں سے بھاگنے کا بھی کوئی مارگ نہیں ہے.
ان آیتوں سے ہم نے سیکھا کہ پرلے میں لوگوں کی اپستھتی سنسار میں ان کی اپستھتی کی بھانتی شاریرک ہوگی.
پرلے سے نشچیتنا اس دن کھید اور پشچاتاپ کا کارن بنے گی, کنتو اس سے کوئی لابھ نہیں ہوگا.
प्रलय में केवल मनुष्य का कर्म ही सामने आएगा और इस नश्वर संसार की कोई भी अन्य वस्तु उसके साथ प्रलय तक नहीं जाएगी। ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
आज कल
दोस्तों, कार्यक्रम आजकल के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहरदादी और सैयद मिसम का सलाम स्वीकार कीजिए। कार्यक्रम में पश्चिमी एशिया में महाशक्तियों के हस्तक्षेप के बारे में हम चर्चा कर रहे हैं।
दूसरे विश्व युद्ध की समाप्ति के बाद पश्चिम एशिया में अमेरिका ब्रिटेन तथा फ्रांस के उत्तराधिकारी के रूप में उभरा। यहां पर सवाल ये पैदा होता है कि पश्चिम एशिया में अशांति पैदा करने से अमेरिका का क्या उद्देश्य है। इसी के साथ ये जानना भी जरूरी है कि मध्य पूर्व में अमेरिका के लक्ष्य क्या है।
पिछले 50 वर्षों के घटनाक्रम पर यदि नजर डाली जाए तो पता चलेगा कि इस दौरान वर्चस्व जमाने अपने निजी हितों को पूरा करने तथा मध्य पूर्व को अशांत क्षेत्र दर्शाने के प्रयास किए जा रहे हैं। सन 1997 में जब अमेरिका के राजनेताओं और नीति निर्धारकों ने इस देश के लिए आगामी 25 वर्षों की योजना पेश की थी, उसी समय से उन्होंने अपने वर्चस्ववादी नीतियों को तेज कर दिया था।
पश्चिम एशिया में अमेरिका की हस्तक्षेपपूर्ण नीति विभिन्न शैलियों में बढ़ती रही है। इन शैलियों में से एक अपने आर्थिक प्रभाव को बढ़ाने के उद्देश्य से सेना का प्रयोग करना है। क्षेत्रीय स्थिति की समीक्षा करने से पता चलता है कि पिछले एक दशक के दौरान लीबिया, इराक, सीरिया और अफगानिस्तान में आतंकवादी गुटों का समर्थन ये बताता है कि अमेरिका मध्य पूर्व को संकटग्रस्त बनाए रखना चाहता है जो उसके हित में है।
इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई ने अपने कई बयानों में बताया कि अमेरिका चाहता है कि क्षेत्र के राष्ट्रों को आपस में टकराया जाए। वे कहते हैं कि अमेरिका की ये इच्छा है कि मध्य पूर्व में कभी भी खुशी और संपन्नता न हो, यहाँ की जनता और सरकारों को इस तरह से व्यस्त रखा जाए कि अवैध ज़ायोनी शासन की सुरक्षा हो सके। वरिष्ठ नेता ने कहा कि अमेरिका का दूसरा उद्देश्य क्षेत्र को अशांत बनाना है ताकि वो यहाँ पर अपनी उपस्थिति का औचित्य दर्शा सके। उन्होंने कहा कि अमेरिकी स्वयं ही अफगानिस्तान की अशांति का कारण है। इस देश में जो जनसंहार और रक्तपात हो रहा है उसमें परोक्ष या अपरोक्ष रूप में अमेरिका की ही भूमिका है।
मध्य पूर्व क्षेत्र में अमेरिका के बहुत से हित हैं, जिनमें से एक हथियारों का व्यापार है। یہاں کے چھوٹے چھوٹے عرب دیشوں کو اربوں ڈالر کے ہتھیار بیچ کر امریکہ نے بہت دھن کمایا ہے۔ بولی فیلڈ وشودیالیہ کے راجنیتک معاملوں کے پروفیسر کولن ایس کوول کہتے ہیں کہ پشچمی ایشیا کے چھوٹے دیشوں کو اربوں ڈالر کے ہتھیار بیچ کر سنیکت راجیہ امریکہ نے جہاں پر پیسہ کمایا وہیں پر وہ اس کھیتر کی اشانتی کا بھی کارن بنا ہے۔
گلوبل ریسرچ نے فروری 2015 میں اپنی ایک رپورٹ میں لکھا تھا کہ سن 1776 میں اپنی سوتنترتا کے سمے سے آج تک امریکہ نے اپنا ادھکانش سمے یدھ میں ہی گزارا ہے۔ اس رپورٹ میں بتایا گیا ہے کہ امریکہ نے اپنا 93% سمے دوسروں کے ساتھ یدھ میں نشٹ کیا۔ اس پرکار سے امریکہ نے اپنی آزادی سے اب تک کے 239 ورشوں میں 222 ورش یدھ اور رکتپات میں گزار دیے۔ امریکہ کی یدھونمادی نیتی کے بارے میں اسلامی کرانتی کے ورشٹھ نیتا کہتے ہیں کہ مدھیہ پورو پر اپنا ورچسو ستھاپت کرنے کے ادیش سے امریکی ایران، عراق، سیریا، لبنان اور دوسرے انیہ کھیتریہ دیشوں کو استھر کرنے کے پریاس کرتے ہیں تاکہ اپنا لکشیہ حاصل کر سکیں۔
امریکی ہمیشہ سے ہی مدھیہ پور کو اشانت بنانے کے چکر میں رہے ہیں تاکہ اس کے دوارا ایک اور تو کھیتر میں اپنی اویدھ اپستھتی کا اوچتیہ درشا سکیں اور دوسرے عرب دیشوں کو ادھک سے ادھک ہتھیار لینے کے لیے پریرت کرتے رہیں۔ کھیتر میں سنکٹ اتپن کرنے میں امریکہ کے کچھ سہیوگی بھی ہیں جو اس کا کھل کر ساتھ دیتے ہیں۔
ایران کے پورو رکشا منتری حسین دہقان کہتے ہیں کہ کتنے افسوس کی بات ہے کہ آج سعودی عرب کھیتر میں امریکہ اور اسرائیل کے پرتندھی میں پریورتت ہو چکا ہے۔ کھیتر میں امریکہ کی اپستھتی کا سارا خرچہ وہی وہن کرتا ہے۔ عرب دشوں کو سمجھ لینا چاہیے کہ انہیں کے پیسوں سے امریکہ کھیتر میں آیا اور رہ رہا ہے اور انہیں کے پیسوں سے اسرائیل کی سرکشا کی جا رہی ہے۔
ایسے میں امریکہ دوارا اپنی نیتی میں پریورتن اس کی دشمنی کے سماپت ہونے کے ارتھ میں نہیں ہے۔ دوسرے شبدوں میں ہم یہ کہہ سکتے ہیں کہ امریکہ یہ دعویٰ کر رہا ہے کہ وہ کھیتر میں اپنے سینکوں کی سنکھیا کم کرنے کی کوشش کر رہا ہے، لیکن واستوکتا اس کے اس دعوے کی بالکل پشٹی نہیں کرتی۔
بیسویں شتابدی کے آرمبھ سے پشچمی ایشیا کو وشو ارتھ ویوستھا کے لیے ایک اسٹریٹجک کھیتر کے روپ میں جانا جانے لگا۔ یہاں پر کئی پرکار کی چنوتیاں ہیں، کنتو اگر ان میں غور کیا جائے تو اس کا مکھیہ کارن ودیشی ہستکشیپ ہے۔ 2011 کی اشانتی سے یہاں کی سرکشا چنوتیوں کے لیے گمبھیر خطرے پیدا ہو گئے ہیں۔ کھیتر میں ودیشی ہستکشیپ کرنے والوں کا مکھیا ادیش اس سمویدنشیل کھیتر کی پہچان تتھا سنسکرتی کو بدلنا، راشٹروں کے ہتوں کو چوٹ پہنچنے کے ساتھ ہی ان کو پرگتی ایوم وکاس سے دور رکھنا ہے۔ اس معاملے میں لمبے سمے سے بریٹین اور اسرائیل امریکہ کا سہیوگ کرتے آ رہے ہیں۔
ایران میں اسلامی کرانتی کی سفلتا سے پہلے تک اسرائیل یہی سوچتا تھا کہ اس نے اپنے لیے جو یوجنائیں بنا رکھی ہیں انہیں وہ آسانی سے پورا کر سکے گا، لیکن اسلامی کرانتی کی سفلتا کے بعد اویدھ زیون شاسن کے مارگ میں ایک بہت بڑی بادھا ایران کے روپ میں سامنے آئی۔ اس بادھا کو دور کرنے کے لیے اسرائیل نے وبھن پرکار کے شڑیانتر رچ کر انہیں لاگو کیا۔
اس کے اترکت اسرائیل نے ایران اور کھیتر کو اشانت بنانے کی بھی بہت کوشش کی۔ سی آئی اے کی رپورٹ کے انوسار موساد نے اس کے ساتھ سہیوگ کرتے ہوئے پچھلے دو دشکوں کے دوران عراق اور سیریا کو راشٹری ایوم دھارمک آدھار پر بانٹنے کے لیے کام کیا۔ اسرائیل اب بھی اس بات کے پریاس میں لگا ہوا ہے کہ مدھیہ پورو کے ساتھ ہی کاکیشیا میں بھی اپنی گتیویدھیوں کو جاری رکھتے ہوئے ایران کے چاروں اور اپنا گھیرا بڑھاتا رہے۔
क्षेत्र में अशांति बढ़ाने में इसराइल की भूमिका के बारे में इस्लामी क्रांति के वरिष्ठ नेता कहते हैं कि ज़ायोनियों ने पहले दिन से ही फिलिस्तीन को आतंकवाद की छावनी में बदल दिया। आपने कहा कि इसराइल वास्तव में फिलिस्तीनियों और मुसलमान राष्ट्रों के लिए हमेशा से गंभीर खतरा रहा है, इसलिए उसके विरुद्ध संघर्ष करना चाहिए। ज़ायोनियों की हकीकत पाशविकता पर आधारित है, उसने अब तक इसी आधार पर अपनी नीतियों को आगे बढ़ाया है, लेकिन इसराइल को इस बात का ध्यान रखना चाहिए कि विगत में वो जो कुछ करता आया है उसे अब वो भविष्य में अंजाम नहीं दे सकेगा।
वर्तमान समय में इसराइल बहुत ही गहरे संकट से गुजर रहा है, जिसमें से एक पहचान का संकट है। अब वो अंदर से बिखर रहा है, जिसको हमेशा से छिपाता आया है। इस्लामिक क्रांति के वरिष्ठ नेता ने अवैध ज़ायोनी शासन के बारे में कहा कि शासन को जानना चाहिए कि ईरान के मुकाबले में इसराइल की कोई अहमियत नहीं है। अगर उनको मालूम नहीं है तो वे जान लें कि अगर उन्होंने हमारे विरुद्ध कोई भी गलत कदम उठाया तो फिर हम तेल अविव और हैफा को मिट्टी में मिला देंगे। तो दोस्तों, कार्यक्रम का समय समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, भी आपने हमारा कार्यक्रम सुना। कार्यक्रम आपको कैसा लगा, इस बारे में अपने विचार आप हमें अवश्य लिख भेजिए। तो इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा अब यहीं पर संपन्न होती है। आपसे अनुमति चाहते हैं। शुभरात्रि। खुदा हाफिज़।